आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
Oh, सँगै बढौं यीशु मसीह हो हाम्रा साथी सबैलाई
प्रिय श्रोता, येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा आज पनि मेरो जयमसी अनि हार्दिक स्वागत छ यो तपाईहरूको आफ्नै कार्यक्रममा। श्रोता, म आशा गर्दछु तपाईहरूले यो बाइबल अध्ययन कार्यक्रमबाट धेरै धेरै आत्मिक कुराहरू सिकिरहनु भएको छ र तपाईँको आत्मालाई आश्रित तुल्याइरहेको छ। अनि म आशा गर्दछु कि तपाईहरूले प्राप्त गर्नुभएका आशिषका कुराहरू हामीलाई पनि पत्रको माध्यमद्वारा फोनको माध्यमद्वारा बाँडचोड गर्नुहुनेछ। श्रोता, तपाईहरूलाई थाहै छ कि यी दिनहरूमा हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा पुरानो नियमको एस्तरको पुस्तकबाट अध्ययन गरिरहेका छौं। मित्र, आज हामी बाइबल अध्ययन एस्तर 9 र 10 अध्यायबाट गर्न गइरहेका छौं अनि एस्तरबाटको हाम्रो अध्ययन आज अन्तिम हो। यहाँ मुख्य विषयको रूपमा देख्नेछौ पुरिम चाडको स्थापन। आउनुहोस् एस्तर 9:1-2 पद हेर्दै अगाडि बढौं। 12 महिना अर्थात अधार महिनाको 13 दिनमा राजाको उर्दी पूरा गरिने दिन आइपुग्यो। त्यही दिन यहुदीहरूको शत्रुहरूले तिनीहरूलाई आफ्नो अधीनमा पार्ने आशा गरेका थिए, तर त्यसको विपरीत तिनीहरूलाई घृणा गर्नेहरूलाई यहुदीहरूले अधीन गर्ने दिन भयो। त्यस दिन तिनीहरूको सत्यनाश गर्न खोज्नेहरू माथि आक्रमण गर्न राजा आहासुरसका सबै प्रान्तका शहरहरूमा यहुदीहरू संगठित भएका थिए। तिनीहरूलाई कसैले विरोध गर्न सकेन, किनभने अरू सबै जातिका मानिसहरूमाथि तिनीहरूको डर परेको थियो। यहुदी आफैलाई आक्रमणको लागि तयार गरिराखेका थिए। राजाको नयाँ राजाज्ञाले तिनीहरूलाई सुरक्षा गरिरहेको थियो, त्यसकारण तिनीहरूले आफैलाई रक्षा गर्न बचाउन हरेक कुराको तयारी गरिराखे। मित्र, यो कुराको टिपोट गर्न चाखलाग्दो छ कि ग्रीक इतिहासकार हेरोडट्सले रेकर्ड गर्दछन् कि आहासुरस, जसलाई यहाँ सेर्जेस भनिएको छ, आहासुरस राजा 480 ख्रिष्टपूर्वमा ग्रीक सैनिक युद्ध अभियानमा पराजयपछि आफ्नो घर फर्कियो र उसको पत्नी अमेस्ट्रिस भावशून्य र प्रतिशोधी रानी थिइन्। अनि निश्चय नै ग्रीक इतिहास हेरोडोटसको अनुसार अमेस्ट्रिस रानी चाहिँ एस्तर थिइन्। अनि बाहिरको मानिसहरूको नजरमा यो अनुमान गर्न सकिन्छ कि तिनी प्रतिशोधी र भावीन निष्ठुर देखा पर्यो, किनकि ग्रीक इतिहासकार बाहिरका मानिस थिए र त्यसको वास्तविक पृष्ठभूमि थाहा थिएन। त्यसो त हामीले देख्यौं कि एस्तर अगाडि बढेर हामानको दुष्ट खराब क्रियाकलापहरूको खत्तम गरिन् र तिनले त्यस विशेष समयमा तिनीहरूका शत्रुहरूबाट आफ्ना जातिहरूलाई बचाइन्। त्यहाँ कोही कोही मानिसहरू छन् जो विचार गर्दछन् कि हिटलरका धेरै सहयोगी मानिसहरूलाई कैदमा झ्यालखानमा थुन्नेका निष्ठुर नियम व्यवस्था कानून हो, तर ती सहयोगीहरू धृत दुष्ट मानिसहरू थिए जो हिटलरका दाहिने हातहरू थिए। तिनीहरूले कसरी यहुदीहरूलाई सताए, दुःख दिए, जुन बिल्कुल मानवता हो भन्न सुहाउँदैनथ्यो, त्यो मानव विरोधी अमानवता थियो। बाहिरका धेरै मानिसहरूको दृष्टिमा हिटलरका सहयोगी मानिसहरूलाई कारवाही गर्ने काम अति नै कठोर र निष्ठुर लाग्यो, किनकि तिनीहरू जान्दैनथे कि तिनीहरू को थिए। तर ती व्यक्ति जसले आन्तरिक कथा जान्दथे, मामलाको जान्दथे, तिनीहरूले जान्दथे कि इन्साफ यहुदीहरूले पाए। 3 र 4 पदमा भनिएको छ, र मर्दकैको डर तिनीहरूमाथि भएकोले गर्दा प्रान्त प्रान्तका सबै भारदारहरू, बडा हाकिमहरू, राज्यपालहरू र शाही अध्यक्षहरूले यहुदीहरूलाई सघाए। राजदरबारमा मर्दकै एक प्रमुख व्यक्ति भए र उनी झनझन शक्तिशाली भए र उनको ख्याति सबै प्रान्तहरूमा फिजियो। अहिले मर्दकै जो यहुदी थिए राजाको दोस्रो स्थानमा छन्। यहुदीहरूलाई सर्वनाश गर्न खोज्ने हामान खत्तम भइसकेको छ। मित्र, त्यही सिंहासन जुनले एकपल्ट यहुदीहरूलाई निन्दा र दोषी बनायो, निन्दित बनायो, त्यही सिंहासनले अहिले यहुदीहरूलाई रक्षा गर्छ, बचाउँछ, अनि त्यही सिंहासनले आज हामीलाई पनि बचाउँछ। प्रेरित पावल भन्छन् रोमी 8:33-34 पदमा, परमेश्वरका चुनिएकाहरूको विरूद्धमा कसले अभियोग लाउन सक्छ? धर्मी ठहराउने परमेश्वर नै हुनुहुन्छ भने दण्डको आज्ञा दिने को हो? ख्रिष्ट येशु जो मर्नुभयो र मुर्दाबाट ब्युतन पनि भयो र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, जसले हाम्रो निम्ति अन्तर्विन्ती पनि गर्नुहुन्छ। मित्र, उहाँले हामीलाई कसरी धर्मी ठहराउनुहुन्छ सो कुराको ध्यान दिनुहोस्। पहिलो, ख्रिष्ट मर्नुभयो। दोस्रो, उहाँ मृत्युबाट पुनः ब्युति उठ्नुभयो। तेस्रो, उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुहुन्छ। चौथो, उहाँले हाम्रो निम्ति अन्तर्विन्ती पनि गर्नुहुन्छ। मित्र, यिनै कारणहरू हुन् कि कसैले पनि विश्वासीहरूलाई निन्दा र दोष लगाउन सक्दैन। ओ, यो कति अद्भुत कुरो हो, होइन र? आज महिमामा हाम्रो प्रभु हुनुहुन्छ, उहाँले हामी कस्तो महसुस गर्छौं, फील गर्छौं, आभास गर्छौं, बिल्कुलै उहाँलाई थाहा छ, उहाँ जान्नुहुन्छ, अनि त्यस स्थानमा उहाँ हाम्रो निम्ति अन्तर्विन्ती गरिरहनु भएको छ। मित्र, हाम्रो लागि कोही एकजना छ भन्ने कुरा थाहा पाउने काम कति अद्भुत हो। हिब्रू 4:14-16 पदले भन्छ, आकाश छिचलेर जानुभएको हाम्रो एक महान पुजारी अर्थात परमेश्वरको पुत्र येशु हुनुभएको हुनाले हामीले स्वीकार गरेका हाम्रो धर्म थामी राखौ, किनभने हाम्रा प्रधान पुजारी हाम्रो निर्बलतामा हामीसँग दुखी हुन नसक्ने होइन, तर सबै कुरामा हामी जस्तै परीक्षित र पनि पाप रहित हुनुहुन्छ। यसकारण अनुग्रहको सिंहासनको नजिक हामी निर्भयसँग जाउ र कृपा पाऊ। दरकारको समयमा हाम्रो उपकारको निम्ति उहाँद्वारा अनुग्रह पाउन सकौं। मित्र, मसँग उद्धारकर्ता हुनुहुन्छ जसलाई संसारद्वारा घृणित र तिरस्कृत गरिनु भएको छ। उहाँको बारेमा धेरै गन्दा फोहोर कुरा र ईश्वर निन्दाहरूका कुराहरू भनिन्दछ, तर मित्र, उहाँ महिमाको मानिस हुनुहुन्छ। उहाँ राजाहरूको पनि राजा र प्रभुहरूका पनि प्रभु हुनुहुन्छ। उहाँ बेसीको लिली फूल हुनुहुन्छ। उहाँ हरेक क्षेत्रमा प्रेमिलो, प्रिय, सुन्दर हुनुहुन्छ। उहाँ 10,000 बीचमा मुख्य हुनुहुन्छ, अनि कुनै दिन उहाँ फेरि आइरहनु भएको छ। मित्र, हामीले अहिलेदेखि नै उहाँको सामने स्तुति प्रशंसा गर्न, आफ्नो घुँडा टेक्न अभ्यास गर्न सुरु गर्नुपर्छ। आज हामी कति समय यो गर्छौ, यो अति नै महत्वपूर्ण कुरा हो। मित्र, उहाँ हरेक दिन हाम्रो जीवनमा हृदयमा मीठो मधुर हुनुपर्छ। हरेक बितिरहेको आगामी दिनमा उहाँ अझ मिठो भन्दा मिठो हुनुपर्छ। वास्तवमा त्यहाँ अंग्रेजीमा एक यस्तो शीर्षक नामको गीत छ, स्वीटर आज द इयर्स गो बाई, स्वीटर आज द इयर्स गो बाई। मित्र, त्यही नै तरिकामा त्यो हामी हरेकको निम्ति हुनुपर्छ। के तपाईँ एक क्रिस्टियनको नातामा एक वर्ष पहिले भन्दा अझ धेरै आनन्दित र हर्षित हुनुहुन्छ, वा 10 पहिले भन्दा अझ धेरै आजकल आनन्द हर्ष गर्नुहुन्छ? म परमेश्वरलाई धन्यवाद दिन्छु कि म 10 अघि भन्दा अहिले आजकल धेरै आनन्दित क्रिस्टियन हुँ। अनि मानिलिउ एस्तर रानीको समयमा रहने कोही यहुदीहरूले यो भने, म राजाबाट आएको नयाँ राज आज्ञामा विश्वास गर्दिन, भरोसा गर्दिन, मलाई लाग्दैन कि राजा त्यति भला कृपालु छन्, म आफैलाई जति सक्दो अति नै उत्तम तरिकामा रक्षा गर्ने कोशिश गर्नेछु, म किल्ला बनाउनेछु र आफैलाई रक्षा गर्दछु। तर मित्र, राजाको नयाँ राज आज्ञामा विश्वास नगर्ने यहुदीहरूको लागि त्यो मृत्यु थियो। यो कुराको ध्यान दिनुहोस् कि यहुदीहरूले राजाको सन्देशमा विश्वास राख्नु परेको थियो। तिनीहरू जस्तै हामीले पनि परमेश्वरको सन्देशमा विश्वास राख्नै पर्छ। सुसमाचार, सुसमाचार भनेको शुभ सन्देश हो, असल खबर हो। पहिलो कोरन्थी पन्ध्र अध्याय 3-4 पदले भन्छ, किनभने सबैभन्दा पहिले मैले तिमीहरूलाई त्यो सुम्पिदिए जो मैले पाएको पनि थिएँ, अर्थात धर्मशास्त्र अनुसार कसरी ख्रिष्ट हाम्रो पापको निम्ति मरे र गाडिए र धर्मशास्त्रै अनुसार तेस्रो दिनमा उहाँको पुनरुत्थान भयो। परमेश्वरले दोषी निन्दित गुमेकको संसारमा राज आज्ञा पठाइसक्नु भएको छ। पुरूष स्त्रीहरू विश्वासद्वारा उद्धार पाउँछन्, व्यवस्थाको कर्म कामहरूद्वारा होइन। युहना 1:12 पदले भन्छ, जतिजनाले उहाँलाई ग्रहण गरे तिनीहरूलाई आफ्ना सन्तान बन्ने अधिकार दिनुभयो, अर्थात उहाँको नाउँमाथि विश्वास गर्नेहरूलाई। अनि पेन्टेकोस्टको दिनमा पत्रुसको मुख्य सन्देशको विषय थियो, ख्रिष्टद्वारा पाप मोचन हुँदछ, ख्रिष्टद्वारा पाप मोचन हुँदछ। मित्र, सुसमाचारले नै आज मानिसहरूलाई उद्धार गर्दछ। सुसमाचार भनेको त्यो हो जुन कसैले हाम्रो निम्ति पहिले गरिसकेको छ महान कार्य। मित्र, सुसमाचार भनेको तपाईं र मैले केही काम गर्नुपर्छ भन्ने परमेश्वरको विन्ती वा आग्रह होइन। त्यसको ठिक विपरीत सुसमाचार भनेको उहाँले हाम्रो निम्ति गरिसक्नु भएको कुरा हो। यदि हामीले ख्रिष्टमा विश्वास र भरोसा राख्छौं भने हामीसँग ठूलो आशा छ। यदि ख्रिष्टमा विश्वास र भरोसा राख्दैनौ भने हाम्रो निम्ति कति पनि आशा छैन। अहिले तपाईले आफ्नो केही खराब आदत आचरणहरूको छोड्न सक्नुहुन्छ या तपाईले केही खराबी दुष्ट कुराहरूको त्याग्न सक्नुहुन्छ, तपाई मण्डलीमा जान सक्नुहुन्छ, तपाईले बप्तिस्मा पनि लिइसक्नु भएको छ, तपाईले प्रभु भोजमा पनि निरन्तर भाग लिइरहनु भएको छ, तापनि तपाई अझै दयनीय अवस्थामा हुन सक्नुहुन्छ यदि तपाईले ख्रिष्टलाई विश्वासद्वारा ग्रहण गर्नुभएको छैन भने। मित्र, उद्धार शान्ति र आनन्द पाउने एउटै उपाय चाहिँ परमेश्वरलाई ग्रहण गर्नु हो र उहाँको सन्देशमा विश्वास गर्नु हो। जब हामी यसमा विश्वास गर्छौ त्यहाँ उद्धार हुन्छ। राजाको नयाँ राजाज्ञा विश्वास नगर्ने यहुदीहरूसँग कुनै आशा थिएन, तर राजाको राजआज्ञा ग्रहण गर्ने यहुदीहरू अति नै हर्षित र अति नै धेरै खुशी थिए। किन? राजाको राजआज्ञामा तिनीहरूको विश्वासले छुटकारा ल्यायो। कति आनन्दको कुरा होइन? अनि हामी 20 पदमा पढ्छौ, यस प्रकार लेखिएको छ 20 पदमा, मर्दकैले यी कुरा लिखित रूपमा प्रतिवेदन गरे र राजा आहासुरसका समस्त प्रान्तहरूका टाढा र नजिकका सबै यहुदीहरूलाई उनले यस्तो लेखेर पत्रहरू पठाए। हेर्नुहोस् यहाँ, धेरै मानिसहरूले यो प्रश्न सोध्दछन् कि कसले एस्तरको पुस्तक लेखे। म विश्वास गर्दछु कि यो अनुच्छेदले हामीलाई कमसे कम एक विचार वा सुझाव दिन्छ कि मर्दकै नै एस्तरको पुस्तकको लेखक थिए। अनि 26-28 पदमा हामी पढ्छौ, 26 त्यसै कारण यी दिनहरूलाई पुर शब्द अनुसार पुरिम भनिन्थ्यो। त्यस पत्रमा लेखे अनुसार र त्यस विषयमा तिनीहरूले देखेका र अनुभव गरेका कुराले गर्दा यहुदीहरूले आफ्नै आफ्ना सन्तानहरूका र तिनीहरूसँग मिल्नेहरू सबैका पक्षमा यी दुई दिनलाई वर्षेनी निर्दिष्ट रीति बमोजिम र ठहराएको समयमा मनाउनु पर्छ र पुस्तौंसम्म हरेक घरानाले हरेक प्रान्त र शहरमा यहुदीहरूको बीचमा पुरिमका दिनहरू मनाइपर्छ र तिनको सम्झना तिनीहरूका सन्तान दर सन्तानहरूमा कहिले नरोकियोस् भनी तिनीहरूले ठहराए। आज हाम्रो दिनमा पुरिमको चाड रूढीवादी यहुदीहरूले तिनीहरूको पहिलो पल्ट प्रार्थना सभामा मनाउँछन्। यो प्रसन्नताको उत्सव हो र एस्तरको पुस्तकको पढाइद्वारा यस उत्सवको समापन गरिन्छ। जब तिनीहरू एस्तरको पुस्तक पढ्दा जब जब नामानको नाम उल्लेख गरिन्छ त्यस बेला थुक्छन्, थुक्क गर्दै तिनीहरू भन्छन्, त्यसको नाउँ मेटियोस्, त्यो मानिस श्रापित होस्। त्यसपछि अर्को दिन तिनीहरू सँगसँगै आनन्दपूर्ण सेवाको निम्ति आउँछन्, किनभने त्यो पर्व हो जुनले यस तथ्यको उत्सव मनाउँछ कि परमेश्वरले आफ्ना अब्राहमलाई बनाउनु भएको प्रतिज्ञा अनुसार तिनीहरूलाई छुटकारा दिनुभयो। परमेश्वरले भन्नुभयो उत्पत्ति 12:3 म तिमीहरूलाई आशिष दिनेछु जसले तिमीहरूलाई आशिष दिन्छ तिनीहरूलाई श्राप दिनेछु जसले तिमीहरूलाई श्राप दिन्छ। मित्र एस्तरको पुस्तकले अध्याय 10 उल्लेखित यो चाखलाग्दो रेकर्डको उल्लेख गर्दै अन्त हुन्छ। एस्तर 10:1-3 पदमा भनिएको छ, राजा आहासुरसले आफ्ना साम्राज्यभरि समुद्रको किनारका देशहरूसम्म कर तिर्न लगाए। राजाको अधिकार र शक्तिका कार्यहरू र तिनले मर्दकै माथि बक्सेका सम्मानहरू मादी र फारसका राजाहरूको इतिहासमा लेखिएका छन्। यहुदी मर्दकै राजादेखि दोस्रो दर्जा मुनि थिए। उनी यहुदीहरूमा एक अति गौरवशाली मानिस भए र आफ्ना स्वदेशी यहुदी दाजुभाइहरूका बीचमा उनी लोकप्रिय भए किनभने उनले आफ्ना मानिसहरूको हित गरे र सारा यहुदीहरूका भलाइको निम्ति बोले। मित्र तपाईँ र मसँग उद्धारकर्ता छ जसले यो संसारमा कुनै दिन खास शान्ति ल्याउन गइरहनु भएको छ। यो कुराको टिपोट गर्न चाखलाग्दो छ कि पुरिमको चाडको बेला यहुदीहरूले तीन खालका प्रार्थना गर्छन्। पहिलो प्रार्थनामा तिनीहरूले यहोवालाई धन्यवाद दिन्छन् कारण तिनीहरू ग्रहण योग्य ठहरिए। दोस्रो प्रार्थनामा तिनीहरूले उहाँलाई आफ्नो पिता पुर्खालाई सुरक्षित राख्नु भएको निम्ति धन्यवाद दिन्छन् अनि तेस्रो प्रार्थनामा तिनीहरूले परमेश्वरलाई यस कुराको निम्ति धन्यवाद दिन्छन् कि तिनीहरूले अर्को उत्सवको आनन्द उठाउनलाई जीवित राख्नुभयो। मित्र हामी ख्रिस्टियनको रूपमा निस्तार पर्वमा आत्मिक अर्थ देख्छौ। पहिलो कुरन्ती 5:7 अनुसार ख्रिस्ट हाम्रो निस्तार हुनुहुन्छ जो हाम्रो निम्ति बलिदान हुनुभयो। उहाँ हाम्रो निम्ति परमेश्वरको उद्धार हुनुहुन्छ। पुरिम चाडमा चाहिँ हामी परमेश्वरको सम्भाल्ने शक्तिको देख्छौ, उहाँको ईश्वरीय प्रबन्धको देख्छौ, उहाँको सर्वभाव सत्ताको देख्छौ। हितपदेशको लेखकले यसलाई यसरी राख्छन्, हितपदेश 16:33 चिट्ठा त हालिन्छ तर सबै कुराको फैसला परम प्रभुमा नै निर्भर हुन्छ। उहाँले आफ्नो राष्ट्र इसरायललाई सुरक्षा राख्नुहुनेछ, उहाँले आफ्नो मण्डलीलाई सुरक्षा राख्नुहुनेछ र उहाँले हरेक व्यक्ति विशेषलाई सुरक्षित राख्नुहुनेछ जो उहाँका हुन्। मित्र उहाँद्वारा परमेश्वर कहाँ आउने हरेक मानिसलाई उहाँ उद्धार गर्न सक्नुहुनेछ। प्रभु आजको यो बाइबल अध्ययनद्वारा धेरै धेरै आशिष दिनुभएको होस्।
को जीता नहीं हो जो जिंदगी क्रिस बिना शून्य नहीं हो जो जिंदगी अबिना को जीता नहीं हो के सारा जीवन यहाँ रितो छ क्रिस बिना के सारा जीवन यहाँ रितो छ क्रिस बिना यो जिन्दगी अबिना को जीता नै हो।
प्रिय श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस् हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
नयाँ जीवनलाई अंगालो जीवनमा खुशी मना हृदयमा कृष्णलाई बसाओ पुराना दिनहरू भुली नयाँ जीवनलाई अंगालो हो यो जिन्दगी बिनाको जीत नै हो। जागृति ल्याउना प्रार्थनामा नित्य लागू कलकत्ताका व्यथाहरू हृदयमा साची राखौ आत्मिकी जागृति ल्याउना बतासै जीवन उडी जाने हो यीशुकृष्णले जीवन दिन हो यो जिन्दगी क्रिस बिना शून्य नै हो यो जिन्दगी हार बिनाको जित नै हो यो जिन्दगी क्रिस बिना शून्य नै हो यो जिन्दगी हार बिनाको जित नै हो।
प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twr@yahoo.com, एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।